यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। आज एकै दिन 1566 जना कोरोना संक्रमण मुक्त। काठमाडौँ उपत्यकामा 408 सहित देशभर 1041 जना संक्रमित। संक्रमित 9 जनाको मृत्यु। नेपालीले विदेशमा सिकेका ज्ञान सिप र अनुभव राष्ट्र निर्माणका लागि उपयोग गर्न सरकार सधैं तयार रहेको परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीको भनाई। भारतले धौली गंगा जलविद्युत परियोजनाको बाँध आज राति खोल्ने भएकाले महाकाली नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन बैतडी जिल्ला प्रशासनको आग्रह। र भारत र चीन बीच बढ़दै गएको सीमा विवादका बीच दुई देशका रक्षा मन्त्रीको रूसको मस्कोमा भेटवार्ता। समाचार अब विस्तारमा। आज एकै दिन 1566 जना कोरोना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज थप 1566 जना कोरोना संक्रमण मुक्त भएसँगै संक्रमण मुक्त हुनेको कुल संख्या 27,127 पुगेको जानकारी दिनुभयो। आज काठमाडौँ उपत्यकामा 408 जना सहित देशभर थप 1041 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 45,277 पुगेको छ। मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणका कारण आज थप 9 जनाको मृत्यु भएको छ। संक्रमणबाट आज 6 जना पुरूष र 3 महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या 280 पुगेको छ। संक्रमणबाट काठमाडौँका 3 जना, मोरङ, मकवानपुर, नवलपरासी, पर्सा, महोत्तरी र रूपन्देहीका 1-1 जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। यसै गरी आज देशभर सक्रिय संक्रमितहरूको संख्या 17,870 जना रहेको छ भने देशका विभिन्न स्थानमा रहेका क्वारेन्टीनमा 6,561 जना रहेका छन्। यस्तै संक्रमितहरूमध्ये 167 जनाको आईसीयूमा र 24 जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। यस्तै स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणका कारण सुत्केरी आमा तथा शिशुहरूमा स्वास्थ्य सेवा प्रभावित भएको भन्दै निषेधाज्ञा जारी रहेको अवस्थामा हेल्पलाइनको माध्यमबाट स्वास्थ्य सुरक्षा सेवा प्रदान गरिरहेको जनाएको छ। स्वास्थ्य सेवा विभाग मातृ तथा नवजात शिशु शाखा प्रमुख डाक्टर पुण्य पौड्यालले बाहिर आएका खबर जस्तो कोरोना संक्रमण अवधिमा मातृ मृत्युदर वृद्धि नभएको बताउनुभयो। डाक्टर पौड्यालले सुत्केरी हुन तथा गर्भवती अवस्थामा संक्रमण भए या नभएमा समेत अस्पताल जान आग्रह गर्नुभयो।
म्याटर्नल डेथको कुरा आउँदाखेरि चाहिँ के भएको छ भने एकदमै धेरै मिडियाहरूले चाहिँ हाइलाइट गरेर चाहिँ म्याटर्नल डेथलाई चाहिँ भनिराख्नु भएको छ। अब वास्तवमा यो कुरा सत्य होइन। पास बनाएको चाहिँ 73 डेथहरू चाहिँ हामीले पाएका छौँ। यो 73 डेथहरूमा हामीले एकदम एनालाइसिस गर्यौं। 3 वर्षको कम्पेरिजन गर्दाखेरि म्याटर्नल डेथ बढेको देखिएको थिएन। COVID-19 भएको महिलाहरू गर्भवती अथवा सुफेरी हुनुहुन्छ भने केही समस्या पर्यो भने यो चाहिँ मेसेज हो, उहाँहरू तुरन्तै नजिकको स्वास्थ्य संस्थामा चाहिँ जानुपर्छ। र सुत्केरी हुन चाहिँ स्वास्थ्य संस्थामै जाने, घरमा सुत्केरी हुन बस्ने होइन।
प्रदेश नम्बर 2 सरकारले एक साताभित्रमा 50 भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको छ। प्रदेश संकट व्यवस्थापन केन्द्र PCMC बैठकले विभिन्न जिल्लाहरूमा कोरोनाका लक्षण सहितको बिरामीहरू फेला पर्न थालेको र कतिपय गम्भीर प्रकारको बिरामीको आईसीयू तथा भेन्टिलेटरको अभावमा मृत्यु भएपछि सरकारले छिटो प्रक्रिया मार्फत भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या अत्यधिक बढ़नुका साथै समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि सरकारले विभिन्न निकाय तथा स्वयंसेवीहरूसँगको सहकार्यमा जनचेतना अभियान शुरू गरेको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी, युनिसेफ, उच्च माध्यमिक विद्यालय संचालकहरूको संस्था हिसान लगायतको सहभागिता रहेको साताव्यापी अभियानको आज काठमाडौँको माइतीगर मण्डलामा शुभारम्भ गरियो। त्यस अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले अभियानको उद्देश्य न्यून संख्याका स्वयंसेवी उपत्यकाका 3 जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका कोरोना संक्रमण फैलिएका समुदायमै गएर मास्क र सेनिटाइजर वितरण गर्ने तथा स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाउन आग्रह गर्ने रहेको बताउनुभयो। डडेलधुरामा कोरोना भाइरसको संक्रमण बढेसँगै भदौ 31 गतेसम्मका लागि निषेधाज्ञा अवधि थपिएको छ। जिल्ला कोविड 19 संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघि भदौ 12 गतेदेखि 19 गतेसम्मका लागि थपिएको निषेधाज्ञा भदौ 31 गतेसम्मका लागि थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अरियालले जानकारी दिनुभयो। भदौ 31 गतेसम्म जिल्लामा सञ्चालित सार्वजनिक निजी सवारी साधनहरू जोर बिजोर प्रणालीमा सञ्चालन गर्नुपर्ने, सवारी पास बिना अन्य जिल्लाबाट डडेलधुरा जिल्लामा आउने सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाउने, अत्यावश्यक वस्तुका पसल बाहेक अन्य सबै खाले पसलहरू बिहान 6 बजेदेखि बेलुका 7 बजेसम्म खोल्ने निर्णय भने भएको उहाँले जानकारी दिनुभयो। यसैगरी रूपन्देहीमा पनि लकडाउनमा केही खुकुलो बनाउँदै एक साता थपिएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको सिफारिश बमोजिम जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले जिल्लाभरि लागू हुने गरी भदौ 28 गते राति 12 बजेसम्मका लागि लकडाउनको आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्तले जानकारी दिनुभयो। त्यस्तै कैलालीमा जारी निषेधाज्ञा खुकुलो बनाउँदै भदौ 31 गतेसम्मका लागि थप गरिएको छ। यही भदौ 5 गतेदेखि जारी निषेधाज्ञा अवधि भदौ 31 गतेसम्मका लागि थप गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनुभयो। स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै बिहान 5 बजेदेखि बेलुकी 7 बजेसम्म बजार खोल्ने, जोर बिजोर प्रणाली लागू गरी सवारी साधन सञ्चालन हुने र वित्तीय कारोबारका लागि बिहान 11 बजेदेखि दिउँसो 2 बजेको समय तोकिएको प्रमुख जिल्ला अधिकारी बोहराले बताउनुभयो। मदिरा र सुर्तीजन्य पदार्थको सेवनले कोरोना संक्रमणको जोखिमबाट बच्न सकिन्छ भन्ने भ्रमको पछि नलाग्न जनस्वास्थ्यविदहरूले सुझाव दिनुभएको छ। महामारी र प्राकृतिक विपत्तिमा हल्ला, भ्रम र नकारात्मक समाचारले मानिसलाई दुःख मात्र दिने भन्दै त्यस्ता भ्रम र हल्ला भन्दा माथि उठेर स्वस्थ जीवनशैली अपनाउनु पर्ने जनस्वास्थ्यविदहरूको भनाइ छ। संवाददाता विद्याप्रसाद उपाध्यायको रिपोर्ट।
सुखमा होस् या दुःखमा कतिपय मानिसहरू मदिराको सहारा लिने गर्छन्। शुरू शुरूमा मनोरञ्जन र आत्मसन्तुष्टि भए पनि मदिराको लत लागेपछि मानिसहरूको स्वास्थ्य स्थिति त बिग्रिन्छ नै। मदिराको सेवनले पारिवारिक कलह समेत निम्त्याएका प्रशस्त उदाहरण हाम्रै वरिपरि छन्। कोरोनाको संक्रमण तीव्र रूपमा बढ़िरहेका बेला मदिरा र सुर्तीजन्य पदार्थका सेवनकर्ताहरूले मदिरा सेवनले कोरोना संक्रमण नहुने र भएको भए पनि कीटाणु मार्ने हल्ला र अपवाह फैलाइरहेको पाइन्छ। मदिरा र सुर्तीजन्य पदार्थको सेवनले झन रोगहरूलाई सक्रिय गराउने र मान्छेको मृत्यु समेत हुने भएकाले यसमा सत्यता नभएको र हल्लाको पछि लाग्न नहुने बताउनुहुन्छ जनस्वास्थ्यविद डाक्टर बाबुराम मरासिनी।
सत्य तथ्य आफूले नबुझिकन नजानिकन अफवाहतिर लाएर सुर्ती सेवन गरेर कोरोना भाइरसको संक्रमण लाग्दैन, लागेको मान्छेले पनि कीटाणु मार्छ भन्ने खालको कसैले हल्ला फैलाइराखेका छ गाउँमा, समुदायमा, सामाजिक सञ्जालमा भने नबताउनु। यदि कोरोना भाइरस रहेछ भने त्यसैको कारणले भेन्टिलेटरमा
कुनै पनि रोगले आक्रमण गर्ने नगर्ने भन्ने कुरा मानिसको रोग प्रतिरोधात्मक क्षमतामा भर पर्छ। मदिरा र सुर्तीजन्य पदार्थको सेवनले मानिसको रोग प्रतिरोधात्मक क्षमता घटाउने भएकाले यस्ता पदार्थको सेवनले कोरोना संक्रमणमा थप बल पुग्दछ। मदिरा र सुर्तीजन्य पदार्थको सेवनले कोरोना संक्रमण नहुने भन्ने कुरा गलत हो। बरु व्यायाम गर्ने, पोसिलो खानेकुरा खाने र स्वस्थ जीवनशैली अपनाउने हो भने कोरोना संक्रमणबाट बच्न सकिने बताउनुहुन्छ जनस्वास्थ्यविद डाक्टर रविन्द्र पाण्डे।
चुरोटले रोगसँग लड्न सक्ने पावर घटाउँछ, त्यसले गर्दाखेरि धन रोगसँग लड्न सकिँदैन। ताजा पोसिलो झोलिलो कुराहरू खाने, सधैँ यसो खाने गरेका सागसब्जी, फलफुल, गिडागुडी, दुध, अन्डा जे हुन्छ हाम्रो घरमा खानु पर्यो। अदुवा, बेसार, ज्वानो, कागती पानी, मरिच, मेथी लगायतका विभिन्न किसिमका मरमसलाहरूले पनि रोगसँग लड्ने क्षमता बढाउँछ।
विश्व स्वास्थ्य संगठन र सारा विश्व नै कोरोना संक्रमणको उपचारमा प्रयोग हुने खोप र औषधि बनाउने प्रयासमा जुटे पनि सफल नभइरहेको बेला मदिरा र सुर्तीजन्य पदार्थको सेवनले कोरोना निको हुने कुरा हास्यास्पद र मनगणन्ता त हो नै। यस्ता भ्रामक कुराबाट अलग रही स्वस्थ जीवनशैली अपनाउनु नै अहिलेका लागि कोरोना संक्रमणको जोखिमबाट आफू र समाजलाई जोगाउने अभिभारा पूरा गर्नु हो। विद्याप्रसाद उपाध्याय, रेडियो नेपाल, काठमाडौँ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले बागलुङको ढोरपाटनका बाढ़ी पहिरो प्रभावितहरूका लागि एकीकृत बस्ती निर्माण गर्ने योजना रहेको बताउनु भएको छ। राहत सामग्री सहित बाढ़ीग्रस्त क्षेत्र ढोरपाटन नगरपालिका 9 बोबाङ पुग्नुभएका मुख्यमन्त्री गुरूङले पीड़ित परिवारले चाहे अनुसारको घर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले क्षति पुगेको विद्यालय, जलविद्युत आयोजना, स्वास्थ्य इकाई तथा सड़क निर्माणमा जिल्लामा हालै स्थापना गरेको पूर्वाधार विकास कार्यालयलाई जिम्मा दिने बताउनुभयो। मुख्यमन्त्री गुरूङले अत्यावश्यक राहत सामग्री सहित शनाखत भएका मृतकका परिवारलाई प्रति परिवार 50,000 रूपियाँका दरले राहत प्रदान गर्नुभयो। त्यस क्रममा 40 परिवारलाई भाँडाकुँडा, टेन्ट, म्याट्रेस लगायतका अत्यावश्यक स्वास्थ्य अत्यावश्यक राहत सामग्री वितरण गरियो। यसै गरी ढोरपाटनको भोजीखोलामा आएको बाढ़ी पहिरोमा परि ज्यान गुमाउनेको संख्या 16 पुगेको छ भने अझै 22 जना बेपत्ता छन्। आज बडीगाड खोलाको किनारमा एकजनाको शव फेला परेपछि मृतकको संख्या 16 पुगेको इलाका प्रहरी कार्यालय बुर्तीबाङ प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले देश बाहिर रहने नेपालीलाई नेपालको दलगत राजनीतिक विषयमा रहेर विभाजित नहुन आग्रह गर्नुभएको छ। अनलाइन माध्यमबाट आजदेखि शुरू भएको गैरावासीय नेपाली संघ अमेरिकाको क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको उद्घाटन गर्नुहुँदै मन्त्री गेवालीले कंग्रेस कम्युनिष्ट र गुट उपगुटको नाममा विदेशमा झगड़ा नगर्न गैरावासीय नेपाली समक्ष आग्रह गर्नुभयो। मन्त्री गेवालीले नेपालको विकास र समृद्धिका लागि गैरावासीय नेपालीको लगानी मात्र होइन गैरावासीय नेपालीले विदेशमा सिकेको सीप ज्ञान र अनुभव उपयोग गर्न सरकार सधैँ तयार रहेको बताउनुभयो। कार्यक्रममा नेपाली कंग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेपालको लोकतन्त्रको सुदृढीकरणका लागि देश बाहिर रहने नेपालीको पनि उत्तिकै भूमिका रहेको बताउनुभयो। नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले गैरावासीय नेपालीको समस्या समाधानमा आफू गम्भीर रहेको बताउनुभयो। सम्मेलन 3 दिनसम्म चल्नेछ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर सरकारलाई सुझाव दिने तयारी गरेको छ। शिक्षा पत्रकार समाज सेजले आयोजना गरेको भर्चुअल बहसमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले बोर्डले दिने सुझाव अध्ययन गरेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र COVID-19 रोकथाम तथा नियन्त्रण केन्द्र CCMC-ले परीक्षा सञ्चालनका विधि र मितिबारे बाधा अड्काउ फुकाउ सहित निर्णय गर्ने बताउनुभयो। बोर्डले COVID-19 को जोखिम बढ़िरहेको र कक्षा 12 को परीक्षाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पाउनुपर्ने भएकाले कक्षा 10 र 11 का जस्तो आन्तरिक मूल्यांकनका आधारमा प्रमाणीकरण नगरी राष्ट्रिय स्तरको परीक्षा गर्न सुझाव तयार गरेको छ। विद्यालय तहका सबै विद्यार्थी अनलाइन सिकाइमा समावेश हुन नसकिरहेको अवस्थामा अनलाइनबाट कक्षा 12 को परीक्षा सञ्चालन गर्न वा कोरोना जोखिम नभएका ठाउँमा परीक्षा सञ्चालन गरेर अन्य जिल्लामा फरक फरक मितिमा परीक्षा लिन सकिने प्रतिवेदनमा उल्लेख छ। गत चैत 8 गतेदेखि हुने कक्षा 12 र चैत 25 गतेदेखि हुने भनिएको कक्षा 11 को परीक्षा लकडाउनका कारण स्थगित भएको थियो। भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ़ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध आज राति खोलिने भएको छ। बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बाँध खोलेपछि महाकाली नदीमा जलस्तर बढ़ने भएकाले तटीय क्षेत्रमा सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मत घाटसम्मका नागरिकलाई नदी छेउछाउ नजान प्रमुख जिल्ला अधिकारी जोशीले आग्रह गर्नुभएको छ। सिराहाको नराहा गाउँपालिका 5 सड़कमा रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोकिँदा 2 जनाको मृत्यु भएको छ भने 1 जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा नगरपालिका 5 19 वर्षीय अम्लेश महतो र सोही ठाउँका 21 वर्षीय सुनिल सदा रहेको प्रहरीले जनाएको छ। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले मानव बेचबिखन तथा ओसार पसार मुक्त समाज निर्माणमा योगदान पुर्याउन सबैलाई आह्वान गर्नुभएको छ। मानव बेचबिखन तथा ओसार पसार विरूद्धको 14 राष्ट्रिय दिवसको अवसरमा आज आयोजित भर्चुअल बैठकमा मन्त्री गुरूङले राजनैतिक दल सबै तहका जनप्रतिनिधिहरूले मानव बेचबिखन हुन नदिन आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभयो। उहाँले मानव बेचबिखन तथा ओसार पसार जस्तो जघन्य अपराधको अन्त्य गर्ने सरकारको अभियानमा साथ दिन सबैलाई आग्रह गर्नुभयो। बैठकमा नेपाली कंग्रेसकी नेत्री पुष्पा भूषालले गरीबी र अशिक्षाका कारण मानव बेचबिखन चुनौतीको रूपमा देखिएको उल्लेख गर्नुहुँदै समस्या समाधानका लागि आवश्यक सबै खालको व्यवस्था गरेर अघि बढ़न सरकारको ध्यान आकर्षण गराउनुभयो। कञ्चनपुरको महाकाली नगरपालिकामा 3 स्क्रब टाइफसका बिरामी भेटिएका छन्। दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको परीक्षणमा 3 स्क्रब टाइफसका बिरामी भेटिएका हुन्। उच्च ज्वरो, आएका 11 जना बिरामीको परीक्षण गर्दा 3 जनामा स्क्रब टाइफसको संक्रमण देखिएको स्वास्थ्य केन्द्रका डाक्टर गगन चौधरीले बताउनुभयो। उहाँका अनुसार हालसम्म उच्च ज्वरो भएका 50 भन्दा बढ़ी बिरामी उपचारका लागि स्वास्थ्य केन्द्रमा आइपुगेको र ती मध्ये 7 जनाको मृत्यु भइसकेको छ। यस वर्षको निजामती सेवा दिवसको नारा स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन तय गरिएको छ। सरकारले यस वर्ष कोरोना भाइरसका कारण कार्यालयमा नै दिवस मनाउन निर्देशन दिएको छ। निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा प्रत्येक वर्ष भदौ 22 गते निजामती दिवस मनाउने गरिन्छ। नेपालमा करिब 80,000 निजामती कर्मचारी छन्। ताप्लेजुङ जिल्लामा जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण गरे बापतको रकम समयमा भुक्तानी नपाउँदा अन्यलमा परेका छन्। सरकारले 4 किस्तामा उपलब्ध गराउने रकम गत जेठमा नै घर निर्माण सकेका 9 स्थानीय तहका 95 परिवारले अझै रकम पाउन सकेका छैनन्। ताप्लेजुङबाट संवाददाता माला पालुङबाको रिपोर्ट।
वर्षौंदेखि साहुको घरमा बस्दै आएका ताप्लेजुङको मैमाखोला गाउँपालिका एक तेलाबुङका गीता विकको परिवार वैशाखमा आफ्नो घरमा सर्दा निकै हर्षित थिए। जनता आवास कार्यक्रम अन्तर्गत घर त बनाए तर अहिले घर बनाउँदा लिएको ऋण कसरी तिर्ने भन्ने समस्याले पिरो लिन थाल्नु भएको छ।
घर बनाउने भन्नुभयो, हामी खुसी लाग्यो, तर अहिलेसम्म पैसा चाहिँ पाएको छैन।
घर निर्माण सम्पन्न भएको 3 महिना बितिसक्दा पनि पहिलो किस्ता समेत पाएका छैनन्। अधिकांशको परिवार कम्तीमा 4 सदस्य छन्। 2 कोठे घरमा बस्न निकै साँगुरो देखिन्छ, तर पनि सरकारले घर निर्माणको खर्च दिने आशमा साउको गच गच सहेर पनि बसिरहेका छन्। मिलन बिक
ऋण काटेर ल्याएको छ, अहिलेसम्म 1 रुपियाँ पैसा नि खाएको छैन। साउले त अब ब्याज चाहिँ हुनुपर्छ भनिरह, के गर्नु कसो गर्नु थाहा पत्तै छैन।
जिल्लाका 9 स्थानीय तहमा 95 घर निर्माण भएका छन्। एउटा घर बनाउन सरकारले 3,32,500 रुपियाँ मध्ये पहिलो किस्ता घरको जग खन्न शुरू गरे लगतै दिनुपर्ने मापदण्डमा उल्लेख छ। तेलाबुङका 5 परिवारले पहिलो किस्ता नै पाएका छैनन् भने बाँकीले अन्तिम किस्ता पाएका छैनन्। फिल्डका कर्मचारीले प्रगति रिपोर्ट ढिलो पठाउँदा भुक्तानीमा ढिलाइ भएको शहरी विकास तथा भवन कार्यालय अन्तर्गत आवास कार्यक्रम इलामका संयोजक बसन्त लामिछाने बताउनुहुन्छ।
यस वर्ष भएको कोरोना संक्रमणका कारणले राजस्व संकलनमा आएको कमीले गर्दा प्रदेश सरकारको क्रमागत रूपमा चल्ने कार्यक्रम भएकोले यो कार्यक्रम अन्तर्गतको पैसा आइसकेको हुनाले 77-78 आर्थिक वर्षमा भुक्तानी हुने कुरा जानकारी गराउन चाहन्छु।
गत वर्षदेखि जिल्लामा सञ्चालन भएको आवास कार्यक्रम अन्तर्गत सबै दलित समुदायको घर निर्माण गरिएको छ। निर्माण गरिएको 95 घर मध्ये 45 लागत प्रदेश र 50 लागत संघले बिहोर्ने भनिएको छ। देशभरि पछिल्लो समय जनता आवास कार्यक्रम लोकप्रिय बन्दै गएको समयमा सामान्य समस्या देखाउँदै पन्चिनु भन्दा गरीब जनतालाई ऋणको बोझबाट चाँडो मुक्त गराउन पक्षले ध्यान दिनुपर्ने जानकारहरू बताउँछन्। माला फालुङ्गा, रेडियो नेपाल, ताप्लेजुङ।
अब केही अन्तर्राष्ट्रिय समाचार। भारतका रक्षा मन्त्री राजनाथ सिंह र चीनका रक्षा मन्त्री वेई फेङ्गे बीच रूसको मस्कोमा भेटवार्ता भएको छ। भारतीय रक्षा मन्त्रीले दुई मुलुक बीचको सीमा क्षेत्रमा भइरहेको तनाव हटाएर शान्ति स्थापना गर्न अन्तर्राष्ट्रिय मापदण्ड बनाउन सकिने बताउनु भएको छ। राजनाथ सिंहले दुई देश बीच सीमा क्षेत्रमा देखिएको विवाद कम गर्न पैंगोग लेक लगायत सीमा क्षेत्रमा तैनाथ गरिएका चिनिया सैनिक कम गर्न पनि चिनिया रक्षा मन्त्रीसँग आग्रह गर्नुभएको बीबीसीले जनाएको छ। आफ्नो बोलीका कारण पटक पटक विवादमा पर्दै आउनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेनाका बारेमा दिएको भनिएको अभिव्यक्तिका कारण फेरि नयाँ विवाद खड़ा गरेको छ। सेनामा रहेर वीरगति प्राप्त गरेका सैनिक जवानको समाधि स्थलमा जोन कार्यक्रम रद्द भएको अवस्थामा राष्ट्रपति ट्रम्पले वीरगति प्राप्त गरेका सैनिक जवानप्रति हरूवाको संज्ञा दिनुभएको भन्ने समाचारले नयाँ विवाद शुरू गरेको बुझिएको छ। सो भनाई सार्वजनिक भए लगत्तै आगामी राष्ट्रपतीय चुनावमा विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनले राष्ट्रपति ट्रम्प राष्ट्रपति हुन लायक व्यक्ति नभएको भन्दै तीखो प्रतिक्रिया जनाउनु भएको छ। राष्ट्रपति ट्रम्पले भने आफूले भनेको भनेर आएको समाचार नै झुटो भएको बताउनु भएको छ। बेलारूसकी विपक्षी नेत्री स्वेतलाना टोकोनोभ्स्कायाले देशमा बिग्रदो परिस्थिति नियन्त्रणका लागि राष्ट्रसंघीय हस्तक्षेपको माग गर्नुभएको छ। पछिल्लो राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले धाँधली गरेर चुनाव जितेको भनेर अन्तर्राष्ट्रिय जगतको ध्यान खिच्न सफल टोकानोभ्स्को कायाले बेलारूसमा शक्तिको दुरूपयोग गर्दै सत्तामा टिकिरहन खोज्ने व्यक्ति विशेषलाई पहिचान गरेर राष्ट्रसंघले उनीहरू विरूद्ध नाकाबन्दी लगाउनु पर्ने सम्मको माग गर्नुभएको छ। बेलारूसमा विगत 26 वर्षदेखि राष्ट्रपति रहँदै आउनुभएका लुकासेन्कोले पछिल्लो राष्ट्रपतीय चुनावमा पनि 80% भन्दा बढ़ी मत ल्याएर चुनाव जित्नु भएको दावी गरिए पनि पछिल्लो समय आम सर्वसाधारणले पनि राष्ट्रपतिले अब सत्ता छोड्न तर्क गर्न थालेका छन्। अब आर्थिक समाचार।
लकडाउन र निषेधाज्ञाका कारण विकास निर्माणका कामसँगै राजस्व असुलीमा समेत नराम्रो प्रभाव देखिएको छ। लकडाउन र निषेधाज्ञाका कारण वीरगंजमा एडीबी परियोजना, हुलाकी सड़क आयोजना, वीरगंज पथलैया छ लेनको व्यापारिक मार्ग परियोजना, निजगढ़ काठमाण्डु फास्ट्याग, बर्दीवास सिमरा रेलमार्ग लगायतका ठूला परियोजनाहरू ठप्प रहेका वीरगंजबाट संवाददाता ध्रुव अधिकारीले जनाएका छन्। कोरोनाका कारण विकास निर्माणमा गम्भीर असर परे पनि यति बेला मानिसको जीवन रक्षा ठूलो रहेको हुँदा सरकारले जनताको जीवन रक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताउनुभयो। यससँगै उद्योग कल कारखाना बन्द हुँदा औद्योगिक कच्चा पदार्थको आयातदेखि इन्धनको आयातमा समेत ठूलो गिरावट आएको र त्यसको प्रभाव राजस्व असुलीमा समेत परेको वीरगंज भन्सार कार्यालयले जनाएको छ। मासिक झण्डै 15 अर्बको हाराहारीमा राजस्व उठाउँदै आएको वीरगंज भन्सारमा हाल 6-7 अर्ब मात्र मासिक राजस्व उठ्ने गरेको छ। 3 हप्तादेखि जारी निषेधाज्ञाले फर्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ। पोल्ट्रीको राजधानीका रूपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएर प्रति केजी 200 रूपियाँसम्म पुगेको नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बताउनुभयो। 45 दिन भन्दा बढ़ी कुखुरा पाल्दा उत्पादन लागत पनि नउठ्ने भएकाले सस्तोमा बेच्न बाध्य हुनु परेको व्यवसायीहरूले बताएका छन्। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण मासु पसलहरू केही घण्टा मात्र खुल्ने गरेका छन्। कोरोनाको संक्रमण देखिएपछि नेपालमा सेनिटाइजरको आयातसँगै आन्तरिक उत्पादन समेत बढ़ेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो 5 महिनामा गत चैतदेखि साउनसम्म करिब 37 करोड़ रूपियाँ बराबरको सेनिटाइजर आयात भएको देखिएको छ। यसै अवधिमा नेपालमै करिब 30 करोड़ बढ़ीको सेनिटाइजर उत्पादन भएको औषधि उत्पादक संघले जनाएको छ। हाल 40 वटा औषधि उद्योगले सेनिटाइजर उत्पादनका लागि अनुमति लिइसकेकामा 30 वटा उद्योगले नियमित सेनिटाइजर उत्पादन गरिरहेका छन्। नेपालमा अघिल्लो वर्षसम्म खासै सेनिटाइजरको माग थिएन।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेलकुद समाचार। नेपाल ओलम्पिक कमिटी एनओसीले सम्पूर्ण ओलम्पियन खेलाड़ीहरूको कोरोना बीमा गर्ने भएको छ। कमिटिको आज बसेको भर्चुअल बैठकले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाड़ी र प्रशिक्षक एनओसी सदस्य तथा कर्मचारीको समेत कोरोना बीमा गर्ने निर्णय गरेको हो। यस्तै टोकियो ओलम्पिकको तयारीमा रहेका खेलाड़ी र खेल प्रशिक्षकको पनि 1,00,000 रूपियाँको कोरोना बीमा गरिने नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले रेडियो नेपाललाई जानकारी दिनुभयो। कमिटिले कोरोना भाइरसको संक्रमण बढ़दै गएकाले राष्ट्रिय टोलीमा आबद्ध सबै खेलाड़ीको कोरोना बीमा गरिदिन सरकारसँग माग गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो। आजको बैठकले कोरोना प्रभावका कारण गएको चैतदेखि ठप्प रहेका खेल गतिविधिलाई चलायमान बनाउन आफ्नै मापदण्ड बनाउने निर्णय गरेको छ। विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयद्वारा जारी मापदण्डका अतिरिक्त छुट्टै प्रोटोकल बनाउन डाक्टर सरोज कृष्ण श्रेष्ठलाई जिम्मेवारी दिइएको छ। प्रोटोकल जारी भएपछि कार्यालयको काम सँगसँगै अन्य खेल गतिविधि पनि स्वास्थ्य मापदण्ड पालन गरी अगाडि बढ़ाइने एनओसीले जनाएको छ। क्यारिबियन प्रिमियर लीग सीपीएल अन्तर्गत आज राति सन्दीप लामिछाने सम्मिलित जमैका तलवाजले बारबाडोस ट्राइडेन्स विरूद्ध खेल्दैछ। खेल नेपाली समय अनुसार मध्यराति 12 बजेपछि ब्रायन लारा स्टेडियममा शुरू हुनेछ। जमैकालाई तेस्रो स्थानमा उक्लने आशा कायमै राख्न आजको खेल जित्नै पर्ने दबाव छ। सहारा खेलकुद पत्रकारिता पुरस्कार 2076 पत्रकार इन्द्र पौडेललाई प्रदान गरिने भएको छ। क्लबका सल्लाहकार एवं अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित 7 सदस्यीय प्रतिभा छनौट समितिले 20,500 रूपियाँ राशिको पुरस्कार पौडेललाई दिने गरी सिफारिश गरेको हो। क्लबको 22 वार्षिक उत्सवका अवसरमा यही भदौ 30 गते पुरस्कार प्रदान गरिनेछ। अब मौसम सम्बन्धी जानकारी। हाल देशभर आंशिकदेखि सामान्यतया बदलिरही प्रदेश 1, प्रदेश 2, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ सहित वर्षा गराउने बादल विकसित भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 घण्टामा देशभर सामान्यतया बदलिरही केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम तथा प्रदेश 1, प्रदेश 2, बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 24.4 न्यूनतम 21 डिग्री सेल्सियस वर्षा फाटफुट काठमाडौँको अधिकतम 31.5 डिग्री सेल्सियस न्यूनतम 19.8 डिग्री सेल्सियस पोखराको अधिकतम 31.4 न्यूनतम 22.7 वर्षा 148.7 मिलीमिटर वीरेन्द्रनगरको अधिकतम 33 डिग्री सेल्सियस न्यूनतम 23.3 डिग्री सेल्सियस वर्षा 17.6 मिलीमिटर र दिपायलको अधिकतम 34.6 न्यूनतम 24.5 डिग्री सेल्सियस वर्षा फाटफुट। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आज एकै दिन 1566 जना कोरोना संक्रमण मुक्त। काठमाडौँ उपत्यकामा 408 सहित देशभर 1041 जना संक्रमित, 9 जनाको मृत्यु। नेपालीले विदेशमा सिकेका ज्ञान, सिप र अनुभव राष्ट्र निर्माणका लागि उपयोग गर्न सरकार सधैँ तयार रहेको परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीको भनाई। भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँध आज राति खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन बैतडी जिल्ला प्रशासनको आग्रह। र भारत र चीन बीच बढ़दै गएको सीमा विवादका बीच दुई देशका रक्षा मन्त्रीको रूसको मस्कोमा भेटवार्ता। अवस्थ साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।